नेपाल दर्पणमा साथी रुविना श्रेष्ठसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नेपाल लगानी सम्मेलन शुरू, नेपालमा ढुक्क भएर लगानी गर्न शीर्ष नेताद्वारा लगानीकर्तालाई आग्रह, सम्मेलनबाट धेरै लाभ लिन सकिने उद्योगी व्यवसायीको विश्वास।
यसले एउटा लगानीकर्तालाई मेसेज चाहिँ दिन्छ कि नेपालमा विदेशी लगानीको स्वागत गरिएको छ, नेपालमा हामी पनि विदेशी लगानीको लागि चाहिने वातावरण बनाइराखेका छौँ भन्ने कुरा मेसेज चाहिँ दिन्छ यसले।
यथास्थितिमा संसदमा पेश गरिएको संशोधन विधेयक पारित नहुने प्रधानमन्त्रीको भनाई, संविधान नमान्दा देश झन समस्यामा जानेतर्फ सचेत हुनुपर्नेमा जोड।
सम्पदा पुननिर्माणमा काष्ठकला र धातुकला जान्ने कालीगढको अभाव, दक्ष कालीगढ उत्पादन गर्न सरकारको ध्यान गएन।
परमानन्ताली होस् अथवा शहरमा यो पुरातत्वहरूको मर्मत गर्ने कालीगढहरू छ, त्यसमा हामी धेरै पछाडि परेछौँ, यसमा ध्यान दिए छैन।
आवश्यक भन्दा धेरै वा कम सुतेमा मोटोपनाको समस्या बढ्ने एक अध्ययनको निष्कर्ष, सुत्ने समय र शरीरको तौलबीच प्रत्यक्ष सम्बन्ध हुने।
र रूपन्देही 11 हराउँदै आर्मी बुटवलमा चलिरहेको तिलोत्तमा गोल्ड कपको फाइनलमा अभ्यासका लागि भारतमा रहेको नेपाली क्रिकेट टोलीद्वारा नोएडा वन्डर्स 20 रनले पराजित।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
अलिकति पैसा जम्मा भइरहेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामान्य गुम्ने हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मलिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल ब्याङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने
नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपालको पूर्वाधार र औद्योगिक क्षेत्रको विकासमा ढुक्क भएर लगानी गर्न शीर्ष नेताहरूले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन्। काठमाडौँमा आज शुरू नेपाल लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले देशको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन सबै दल उपयुक्त वातावरण बनाउन एकमत रहेको बताउनुभयो। शान्ति र समृद्धि एकअर्काका परिपूरक भएको बताउँदै प्रधानमन्त्री दाहालले नेपाललाई वैदेशिक लगानीको गन्तव्य बनाउन सम्मेलन आयोजना गरिएको पनि बताउनु भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदार अर्थतन्त्रमा विश्वास राख्नेलाई नेपालमा लगानी गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय लगानीकर्तासँग सहकार्य गरेर देश विकास गर्न सकिने बताउनु भएको छ। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगानीको वातावरण बनाउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो।
यसैबीच सम्मेलनमा विशेष वक्ताका रूपमा भारतीय वित्त मन्त्री अरूण जेटलीले नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर देशको आर्थिक विकास गर्न सकिने बताउँदै ऊर्जा, कृषि, पर्यटन र सिंचाईका क्षेत्रमा नेपालमा लगानीका लागि अवसर रहेको बताउनुभयो। नेपाल र भारतले मिलेर ऊर्जा प्रसारण लाइन, सिंचाई क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा यसलाई थप विस्तार गरेर लैजानुपर्नेमा जोड़ दिनुभयो। लगानीको अवसर सिर्जना गर्नका लागि उद्योगलाई सहज रूपमा भित्रिन र बाहिरिन सक्ने वातावरण बनाउनु पर्ने जेटलीको जोड़ थियो। यस्तै एसियाली पूर्वाधारका लागि बैंक आईआईबीका अध्यक्ष जिन लिक्विनले विश्वव्यापीकरणलाई ध्यान दिँदै विकासलाई गति दिन र क्षेत्रीय संयोजनका लागि जोड़ दिनुभयो। उद्योग मन्त्रालय र लगानी बोर्डको आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा भोलिसम्म चल्ने सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादन लगायतका क्षेत्रका विषयमा छलफल हुनेछ।
25 वर्षपछि भएको लगानी सम्मेलनले आर्थिक क्षेत्रमा केही सुधार ल्याउला कि भन्ने अपेक्षा गरिएको छ। सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले नेपालका लगानी गर्न योग्य क्षेत्रमा चासो पनि देखाएका छन्। तत्कालै ठूला लगानी नआए पनि सम्मेलनले नेपालमा लगानीको वातावरण र फाइदाका बारेमा सकारात्मक सन्देश दिनेछ। अर्जुन पोखरेलको रिपोर्ट।
without survey, how you can invest in your country? Can you easy this policy?
बंगलादेशका उद्योगीले जस्तै नेपाल लगानी सम्मेलनमा धेरै देशका उद्योगीले यसै गरी जिज्ञासा राखेका छन्। नेपालको जलस्रोत, खानी, होटल, उद्योग लगायतका क्षेत्रमा लगानी गर्न चाहनेहरूलाई पर्याप्त जानकारी होस् भनेर सम्मेलनमा लगानी सम्बन्धी कानून र अन्य व्यवस्था, नेपालका ठूला उद्योगीका अनुभव, छिमेकी देशको नजरमा नेपालको अवस्था लगायतका विषयमा पनि छलफल गरियो। 2048 सालमा पहिलो पटक लगानी सम्मेलन भए पनि त्यसपछि द्वन्द र अरू कारणले 25 वर्षपछि भएको सम्मेलनमा 25 देशका 250 भन्दा धेरै लगानीकर्ताले चासो देखाएर सहभागी हुनुलाई नेपाल सरकार र यहाँका निजी क्षेत्रका उद्योगीले निकै सकारात्मक रूपमा लिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका,
आज सम्मेलन गरेपछि भोलिदेखि नै यहाँ विदेशी लगानीका प्रोजेक्टहरू आउला भन्ने आश गर्नु उचित नहोला मेरो विचार मनमा। यसले एउटा लगानीकर्तालाई मेसेज चाहिँ दिन्छ कि नेपालमा विदेशी लगानीको स्वागत गरिएको छ, नेपालमा हामी पनि विदेशी लगानीको लागि चाहिने वातावरण बनाइराखेका छौँ भन्ने कुरा मेसेज चाहिँ दिन्छ। यसले मार्केटिङ त गरियो, एउटा आश्वासन चाहिँ दिएको छ कि हामी भएका कमी कमजोरीहरू हटाउँछौँ, त्यो हटाउनु पर्यो छिटोभन्दा छिटो। यदि त्यो हटाइयो भने लगानी आउँछ, नआउने होइन।
एसियाली पूर्वाधार बैंकका अध्यक्ष र भारतीय वित्त मन्त्रीले नेपाल लगानीको नयाँ क्षेत्र भएको भन्दै प्रशंसा गर्नु र नेपालका ठूला दलका प्रमुखहरूको प्रतिबद्धता हुनुले पनि सम्मेलनले विश्वका धेरै लगानीकर्ताको ध्यान तानेको छ। लगानीका लागि झन्झटिला कानूनको संशोधन, एकद्वार सेवा नीति बन्दै गरेको, विशेष आर्थिक क्षेत्र बन्दै लगायतका जानकारीले पनि लगानीकर्ता हौसिएका छन्। आयोजकले 1 खर्बको लगानी प्रतिबद्धता आउने भने पनि सम्मेलनले तत्कालै भन्दा पनि दीर्घकालीन लगानीको लागि विश्वव्यापी सन्देश दिनेछ। नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गर्दै भएको नेपाल पूर्वाधार सम्मेलन सकिएको हप्ता दिनमै नेपाल लगानी सम्मेलन हुनुले नेपालमा खेर गइरहेका स्रोतहरूमा विदेशी लगानीकर्ताको आँखा परेको छ। नेपाल लगानी सम्मेलनका आयोजक लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी,
हुन त अहिलेको वेबसाइटको जमानामा सबै इन्फर्मेसनहरू साइटमा पनि पाउँछ, तै पनि एकै ठाउँमा बसेर कम्युनिकेट गर्ने, छलफल गर्ने, इन्टरेक्ट गर्ने, नेपाललाई वैदेशिक लगानीकर्ताले भोलिको लगानीको चाहिँ गन्तव्य देशको रूपमा लिउन्, इन्भेस्टमेन्टको डेस्टिनेसन उनीहरूले अल्टिमेटली बनाउन् भन्ने उद्देश्यका साथ यो सम्मेलन गरियो।
नेपाल लगानी सम्मेलनमा नेपालमा भएका प्राकृतिक स्रोत, तिनको उपयोग र सम्भावित बजारको बारेमा पनि विदेशी लगानीकर्तालाई जानकारी दिइएको छ। स्वदेश र विदेशका उद्योगी व्यवसायीबीच छलफल भइरहेकोले पनि उत्साह थपिएको छ। भोलि सकिने सम्मेलनमा विदेशी पाहुनाहरू नेपाली संस्कृतिसँग पनि रमाइरहेका छन्।
रिपोर्टपछि अब खबरकै सिलसिला। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विधेयक पारित नहुने बताउनु भएको छ। नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले संशोधनको पक्षमा दुई तिहाई बहुमत पुग्ने अवस्था नरहेको बताउनु भएको हो। उहाँले हिजो सरकारमा सहभागी दलका नेताहरूसँग छलफल गरेको जानकारी दिँदै राप्रपाले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न नसक्ने स्पष्ट पारेको भन्दै प्रस्ताव मतदानमा गयो भने विपक्षमा मतदान हुने बताउनु भएको हो। यस्तो अवस्थामा संशोधन प्रस्ताव पारित हुने भन्दा पनि फेल हुने र त्यसले समस्या झन बल्झने तर्फ सचेत हुन आग्रह गर्नुभयो। सरकार जनजाति अधिकारको पक्षमा रहेको बताउँदै उहाँले आदिवासी जनजाति प्रतिष्ठान खारेज नहुने आश्वासन पनि दिनुभयो। महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेजी प्रक्रिया रोक्नुपर्ने, आदिवासी जनजाति मन्त्रालय स्थापना गर्नुपर्ने, आदिवासी जनजातिको पहिचान र अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्नुपर्ने लगायत माग राखेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
सर्वोच्च अदालतले सरकारलाई निर्वाचन सम्बन्धी कानून निर्माण र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी कामका बारेमा जानकारी दिन आदेश दिएको छ। सर्वोच्च अदालतले आज संसद र प्रदेश सभाको चुनावको समेत कार्ययोजना मागेको छ। न्यायाधीशद्वय हरिकृष्ण कार्की र अनिल कुमार सिन्हाको संयुक्त इजलासबाट जारी आदेशमा यसबारे 10 दिनभित्र जवाफ दिन भनिएको छ।
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन परिमार्जनका लागि सुझाव दिन गठित समितिले प्रदेश नम्बर दुईबाट प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्रीसँग छलफल गरेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित समितिले दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढ़ाउन त्यहाँबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नुभएको हो। सांसदहरूले अहिलेको इलाकालाई आधार मानेर स्थानीय तहको संख्या कायम गर्न समितिलाई सुझाव दिएका छन्। समितिले पुनर्संरचना आयोगले निर्धारण गरेको अधिकतम संख्या 744 हुने गरी स्थानीय तहको संख्या 25 बढ़ाउने तयारी गरेको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मुनि तहा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले नेपाल लगानी सम्मेलन शुरू, नेपालमा ढुक्क भएर लगानी गर्न शीर्ष नेताद्वारा लगानीकर्तालाई आह्वान, यथास्थितिमा संसदमा पेश गरिएको संशोधन विधेयक पारित नहुने प्रधानमन्त्रीको भनाई, संविधान नमान्दा देश झनै समस्यामा जानेतर्फ सचेत हुन आग्रह लगायतका खबर प्रस्तुत
गर्यौं। मठबन्दिर पार्टी पौवामा देखिने कलात्मक काठ, ढुङ्गा र धातुका सामान हुँदाहुँदै पनि सम्पदा पुननिर्माणको कामले गति लिन सकेको छैन। बिग्रे भत्केका सम्पदालाई बनाउन र कलात्मक समायोजन गर्न सिप सिकेका कालीगढ आवश्यक पर्छ, तर व्यक्तिगत घर निर्माणमा जस्तै सम्पदा पुननिर्माणमा पनि दक्ष कालीगढको अभाव मुख्य चुनौती बनेको छ। मदन पौड्यालको रिपोर्ट।
नयाँ पुराना काठपातलाई भूकम्प प्रभावितको जस्तै लाग्ने अस्थायी पालले छोपिएको छ। तीन चारजना कालीगढले काठमा बुट्टा निकाल्दैछन्। ललितपुरको पाटन दरबार क्षेत्रमा भइरहेको काम नियालिरहेका स्थानीय हिराबहादुर महर्जन।
काम त यहाँको भइरहेछ, अरू त काम त्यहाँ हरिशंकरको छोएकै छैन। उता दुईटा पार्टी छ, त्यो पनि अहिले जौ खन्दैछ। अब त्यसलाई गर्ने अब कालीगढको पनि व्यवस्था गर्नु पर्यथ, जम्मै ठ्याक्क गर्नु पर्यो नि, मेन्टेन गर्नलाई गाह्रो हुन्छ नि तपाईँको।
सम्पदा पुननिर्माण गर्दा प्राचीन स्वरूपलाई बिगार्नु हुँदैन भन्ने मान्यता छ। मौलिकतालाई ओझेल नपारी जस्ताको तस्तै बनाउनु पर्ने विज्ञको पनि तर्क छ, तर प्राचीन कला सिकेका कालीगढ पाउनै मुस्किल छ। त्यसमा पनि दक्ष कालीगढ विदेश पलायन हुनबाट रोक्न सरकारको अझै ध्यान गएन भन्नुहुन्छ बुङमतीमा कालीगढको काम गर्ने राजभाइ साक्य।
जुन कास्त्र कला अथवा कुनै पनि कामदारहरूलाई गल्फ कन्ट्रीमा पठाउनु सट्टा हाम्रो स्वदेशमा केही चाहिँ हाम्रो हेरिटेज बनाउनुतिर चाहिँ हाम्रो गभर्नमेन्टले लगान गर्यो भने यसमा थप्ने जस्तो कुरा हुन्छ।
सरकारले सम्पदा पुननिर्माणलाई प्राथमिकतामा राखेको भने पनि कामले गति लिन सकेको छैन। अरू क्षेत्र जस्तै सांस्कृतिक संरचनाको पुननिर्माणमा पनि समस्या उस्तै छ। यसलाई पुरानै अवस्थाको जस्तो बनाउन जे जस्ता कालीगढ चाहिन्छन् तिनको अभाव खड्किएको छ। त्यसमाथि सरकारी टेन्डर र मापदण्डमा काम गर्नुपर्ने बाध्यता छ। स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय ललितपुरका प्रमुख काजी प्याकुरेल।
नेपाल सरकारले तोकेको दर रेट अनुसार निश्चित दर रेट हुन्छ विभिन्न क्लासका कामदारहरूको, त्यो अनुसारको र बजारमा उहाँहरूले काम गर्ने त्यो चाहिँ तालमेल चाहिँ मिल्दैन, त्यो चाहिँ एउटा अलिकति तालमेल नमिल्ने पाटो चाहिँ त्यो हो।
भूकम्पका कारण देशभरका 757 मठ मन्दिर र सम्पदा क्षतिग्रस्त भएका छन्। विश्व सम्पदामा सूचीकृत मध्ये सबै सम्पदामा भूकम्पले क्षति गरेको छ। भूकम्पपछिको पुनर्निर्माणका लागि 60,000 दक्ष कामदार चाहिने अनुमान छ। त्यसमा पनि सम्पदा निर्माणमा काष्ठकला र धातुकला जान्ने कालीगर चाहिन्छ। कतिपय ठाउँमा त निश्चित समुदायले मात्रै यस्तो काम गर्न सक्छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डाक्टर गोविन्द पोखरेल भन्नुहुन्छ, यसबारे अहिलेसम्म कुनै तयारी नै भएको रहेनछ।
ढलेका भत्किएका पुरातत्वहरूको संरक्षण सुरुमा, किन त्यसको इतिहास छ त्यो अध्ययन गरेर राम्ररी अध्ययन, अर्को चाहिँ व्यापक रूपमा तालिम, चाहे त्यो गाउँमा घर बनाउने तालिम होस् अथवा सहरमा यो पुरातत्वहरूको मरमत गर्ने कालीगढहरू, त्यसमा हामी धेरै पछाडि परेछौँ। यसमा ध्यान दिए छैन, म सहज वातावरण पनि बनाउँदैछु र अहिले सरकारको बजेट छ जति छ त्यसबाट गर्ने, नभए अरू संस्थाहरूलाई पनि गुहारेको छ। अस्ति मैले दुईचोटि बोलाएर गुहारी सकेँ, अब यसमा विस्तारै कर्मी रूपमा सुधार हुँदैछ।
बेलैमा कालीगढ उत्पादन र भएका कालीगढको सही व्यवस्थापन हुन सक्यो भने मात्रै पनि क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणले गति लिन सक्छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। युरोपियन युनियन ईयूले शिक्षा क्षेत्रको विकासका लागि नेपाललाई 70 करोड़ रूपियाँ सहयोग गरेको छ। ईयूले नेपालको शिक्षा क्षेत्रको विकासका लागि दिँदै आएको सहयोगमा 60 लाख युरो अर्थात झण्डै 70 करोड़ रूपियाँ निकासा गरेको हो। नेपालका लागि ईयूका राजदूत रेन्चे टेरिङले अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीलाई यसबारेमा जानकारी दिनुभएको छ। राजदूत टेरिङले पत्र मार्फत नेपालको शिक्षा क्षेत्रलाई सहकार्यको प्रमुख आधारबिन्दु बनाएको बताउँदै आउँदा दिनमा पनि यसलाई महत्वका साथ अघि बढाउने बताउनु भएको छ। ईयूको विस्तारित सहयोग क्षेत्र अन्तर्गतको विद्यालय क्षेत्र सुधार योजना र कार्यक्रम मार्फत प्राप्त अनुदानबाट नेपालमा प्राथमिक तहको शिक्षामा पहुँच बढेको छ। ईयू नेपालको गुणस्तरीय शिक्षाका लागि सहयोग गर्न निरन्तर तत्पर रहेको भन्दै यसैको निरन्तरता स्वरूप नेपालको विद्यालय क्षेत्र विकास योजना र कार्यक्रमका लागि उसले 7 अर्ब रूपियाँ विनियोजन समेत गरेको छ।
संसदको विकास समितिले सार्वजनिक खरिद नियमावली र स्थानीय निकाय आर्थिक नियमावलीमा बाझिएका पूर्वाधार निर्माणसँग सम्बन्धित विषयमा एकरूपता ल्याउन निर्देशन दिएको छ। समितिको आजको बैठकपछि सभापति रविन्द्र अधिकारीले पूर्वाधार निर्माणमा एउटा नियमावलीमा उपभोक्ता समितिले डोजर चलाउन सक्ने र अर्काले चलाउन नसक्ने व्यवस्था गरिएकाले एकरूपता ल्याउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिनुभएको हो। विकास निर्माण आयोजना सञ्चालन गर्ने मन्त्रालयले प्रगति विवरण समितिमा टेबल गर्न पनि आजको बैठकले निर्देश गरेको छ। कर्मचारीलाई दिइएको जिम्मेवारी पछाउनेलाई कार्यवाहीको दायरामा ल्याउन सम्बन्धित मन्त्रालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय पनि समितिले गरेको छ। बैठकमा स्थानीय विकास मन्त्री हितराज पाण्डेले नियमावली संशोधन गरेर विकास निर्माणमा डोजर लगायत यन्त्र प्रयोग गर्न नपाउने व्यवस्था हटाउन गृह कार्य शुरू गरिने प्रतिबद्धता जनाउनुभयो।
सप्तरीको राजविराज विमानस्थल आउँदो असार मसान्तभित्र सञ्चालनमा ल्याइने भएको छ। व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका संयोजक तथा सांसद प्रभु शाहले राजविराज विमानस्थलको प्रगति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै विमानस्थल आउँदो असार महिनाभित्रै सञ्चालन गरिने बताउनु भएको हो। विमानस्थलको धावन मार्गको निर्माणको काम 35% सकिसकेको जानकारी दिँदै उहाँले बाँकी काम तीव्र रूपमा गरिने बताउनु भएको छ। झण्डै 30.5 करोड़ रूपियाँको लागतमा 3 महिना अघि विमानस्थलको धावन मार्ग निर्माण शुरू भएको 2016 सालमा निर्माण सम्पन्न भएको विमानस्थलमा नियमित उडान हुन सकेको थिएन भने 23 वर्षदेखि पूर्ण रूपमा बन्द थियो।
दक्षिण एशियाका बालबालिकाको समग्र अवस्था र अनुभव आदान प्रदान गर्ने उद्देश्यले दक्षिण एशियाली देशका सांसदको बैठक आजदेखि काठमाडौँमा शुरू भएको छ। युनिसेफको दक्षिण एशिया कार्यालय, नेपाल कार्यालयको आयोजना र महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको सहकार्यमा शुरू बैठकमा नेपाल, भारत र बंगलादेश लगायत विभिन्न देशका बालबालिकासँग सरोकार राख्ने सांसद सहभागी छन्। व्यवस्थापिका संसद अन्तर्गतको समाज कल्याण समितिकी सभापति रञ्जु कुमारी झाले दक्षिण एशियाका बालबालिकाको समृद्धि र विकासका लागि ती देशका सांसदले गरिरहेको पहलका बारेमा कुराकानी गर्ने उद्देश्यले बैठक आयोजना गरिएको जानकारी दिनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीं कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग काठमाडौँका शाखा अधिकृत अर्जुन प्रसाद रिजाललाई घुस लिँदै गर्दा पक्राउ गरेको छ। रिजालले महानेपाली मोटर ड्राइभिङ सेन्टर सोरोखुट्टेको दर्ता गर्ने प्रयोजनका लागि घुस रकम मागेको सूचनाका आधारमा अख्तियारबाट खटिएको टोलीले 25,000 रूपियाँ घुस सहित पक्राउ गरे हो। रिजालमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
लामो समयदेखि पानी नपरेपछि हिउँदे बाली लगाउन नपाएको भन्दै पाँच थरका किसान चिन्तित भएका छन्। गएको असोजदेखि पानी नपर्दा किसानले हिउँदे बाली लगाउन पाएका छैनन्। पाँच महिनासम्म पानी नपरेपछि मुख्य नगदी बाली अलैंची तथा साग सब्जी फलफूलका बिरूवा मर्न थालेका किसानले बताएका छन्।
झापा, मोरङ र सुनसरीमा आगामी फागुन 23-25 गतेसम्म पूर्वाञ्चल पुष्प व्यापार मेला हुने भएको छ। पुष्प तथा आलंकारिक बोट बिरूवाको व्यावसायिक विकास, विस्तार तथा प्रवर्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ। पुष्प उत्पादक कृषकको उत्पादनको बजार क्षेत्र सीमित रहेको समयमा यस्ता प्रदर्शनी आयोजना हुँदा उपभोक्ता बढ्ने फ्यानले जनाएको छ। प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने नर्सरीलाई पुरस्कृत पनि गरिनेछ।
सालक संरक्षणका लागि नयाँ अभियान शुरू भएको छ। अमेरिकाबाट ल्याइएका 2 कुकुरको सहयोगमा अनुसन्धान शुरू भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ। कोष अन्तर्गतको बर्दिया संरक्षण केन्द्रका प्रमुख एवं सालक विज्ञ अम्बिका प्रसाद खतिवड़ाका अनुसार चितवनबाट शुरू भएको अभियान 1.5 महिनासम्म चल्नेछ। अमेरिकाबाट ल्याइएका 2 कुकुरले सालकको दिशा सुंग्ने र त्यसबाट सालकको अवस्था थाहा हुने खतिवड़ाले जानकारी दिनुभयो। चितवनपछि मकवानपुर, कञ्चनपुर र ताप्लेजुङमा अनुसन्धान हुने खतिवड़ाले जानकारी दिनुभएको छ।
रसुवामा आज तीर हान्ने पर्व मनाइएको छ। लोप हुन लागेको आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्दै रसुवाको लिङलिङका तामाङ जातिले तीर हान्ने पर्व मनाएका हुन्। तामाङ जातिले मनाउने ग्याल्बो लोसार पर्व तथा नयाँ वर्षको तेस्रो दिन जिल्लाको थुमन र टिमुरेमा बसोबास गरिरहेका तामाङ जातिले तीर हान्ने पर्व मनाउने गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन नहुने भनेको सुनेर आइभीआरमा सर्लाहीका सन्तोष शाह भन्नुहुन्छ,
आज मलाई पनि धेरै चित्त दुख्यो। म पनि एउटा मधेसी समुदायको बच्चा भएर तपाईँ प्रति सम्पूर्ण मधेसी जनताले एउटा आशा राखेका थिए कि उहाँले केही न केही उपलब्धि गराउनुहुन्छ भनेर धेरै आशावादी थिए, र वास्तवमा हजुरले आफैले गर्दाखेरि अहिलेको परिवेशमा तपाईँले जुन समर्थन मधेसी जन समुदायको पाउनु भएको थियो त्यसबाट 75% आजको अभिव्यक्तिबाट तपाईँ खत्म भइसकेको छ। त्यसकारणले कुनै पनि कुरा पूरा हुँदैन भने गरिब जनता या कुनै पनि जनसमुदायलाई चाहिँ झुटो आश्वासन दिनु अहिलेको 21 शताब्दीको युगमा त गलत छ। तपाईँले नै देखाएको बाटो, तपाईँले नै दिएको सन्देश र तपाईँले नै भनेको नारा लिएको आफ्नो मौलिक अधिकार, जातित्व, फल्ला तिल्ला सब कुरा हजुरले नै दिएको, आज किन तपाईँले आज निराश हुने कुरा गरिदिनु भयो त्यो हामीलाई चित बुझ्दो छैन।
काठमाडौँबाट 20 वर्ष पुराना गाडी हटाउने खबर सुनेर दिल्ली प्रसादले ट्वीट गर्नुभएको छ, एकदम सराहनीय कार्य, तर यातायात मजदूरलाई पनि राहत हुने काम पनि गर्नुपर्छ, यो एक दुई दिनको समाचार मात्रै नहोस्।
तर नारद सिंह विष्टले फेसबुकमा लेख्नु भएको छ, सरकारको यो निर्णय निकै हास्यास्पद छ, शहरको सुन्दरता पुरानो गाडीले होइन राजधानीका सड़कमा परेका खाल्डा खुल्डी, धुवाँ धुलो र फोहोरले हो बिगारेको। सड़कको स्तरोन्नति नगरी फेरि नयाँ गाड़ी लिए पनि चाँडै 20-25 वर्ष पुगेका जस्ता देखिन्छन्। त्यसैले पुराना गाडी थन्क्याउनु भन्दा सड़कको स्तरोन्नतिमा ध्यान दिनुपर्छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुनिता पोखरी र टंक ढकाल। अब विदेशका खबर। आवश्यक भन्दा धेरै वा कम सुतेमा मोटोपनाको समस्या बढ्ने एक अध्ययनले देखाएको छ। सुत्ने बानी असामान्य भएका मानिसमा मोटोपनाको समस्या बढ़ी हुने देखिएको अनुसन्धानकर्ताले बताएका छन्। आनुवंशिक रूपमा मोटोपनाको खतरामा रहेका व्यक्तिको सुत्ने बानी असामान्य भएमा तिनीहरूमा मोटोपनाको समस्या झन बढ़ने देखिएको छ। बेलायतको ग्लासको विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा सुत्ने समय र शरीरको तौलबीच प्रत्यक्ष सम्बन्ध पनि देखिएको छ। आनुवंशिक रूपमा मोटोपनाको जोखिममा नरहेका व्यक्ति पनि सुत्ने बानी असामान्य भएमा तौल बढ़ने अनुसन्धानकर्ताले बताएका छन्। अनुसन्धानकर्ताले दिनको 7 घण्टा भन्दा कम र 9 घण्टा भन्दा बढ़ी सुत्ने व्यक्तिको मोटोपनाको अनुगमन गरेका थिए। त्यसक्रममा कम सुत्ने र बढ़ी सुत्ने दुवैमा मोटोपनको समस्या देखिएको उनीहरूको भनाइ छ। दिनको 7 देखि 9 घण्टा सुत्नेमा भने त्यो भन्दा कम वा बढ़ी सुत्ने व्यक्तिमा भन्दा मोटोपनाको समस्या कम देखिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल आर्मी बुटवलमा चलिरहेको 19 तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको सेमी फाइनलमा आयोजक रूपन्देही 11 टाइब्रेकरमा 4-2 हराउँदै आर्मी उपाधि नजिक पुगेको हो। निर्धारित समयमा दुवैतर्फबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। आर्मीले अब फाइनलमा उपाधिका लागि संकटा क्लबसँग पर्सि शनिबार खेल्नेछ।
आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत केनियासँगको खेलका लागि भारतमा रहेको नेपाली टोली तेस्रो अभ्यास खेलमा विजयी भएको छ। नेपालले आज स्थानीय नोएडा वन्डर्सलाई 40 रनले पराजित गरेको हो। 249 रनको लक्ष्य पछ्याएको नोएडालाई नेपालले 16 बल बाँकी छँदा 208 रनमा सीमित गर्न सफल भयो। नेपालका सोमपाल कामीले 3 तथा शक्ति गौचन र सन्दीप लामिछानेले समान 2-2 विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 5 विकेटको क्षतिमा 248 रन बनाएको थियो। नेपालका लागि सुनिल धमलाले 74, विनोद भण्डारीले नट आउट 41, राजेश पुलामीले 30 र आरिफ शेखले 28 रन बनाए।
बार्सिलोनाका प्रशिक्षक लुइस एनरिकले क्लब छोड्ने भएका छन्। पत्रकार सम्मेलन गरी एनरिकले केही समय फुटबलबाट विश्राम लिनका लागि यसै सिजनको अन्त्यमा बार्सिलोना छोड्ने बताएका हुन्। स्पेनिस ला लिगामा गैराती स्पोर्टिङ गिजोनलाई 6-1 हराएपछि प्रशिक्षक एनरिकले यस्तो घोषणा गरेका हुन्। 46 वर्षीय एनरिकको बार्सिलोनामा तेस्रो सिजन चलिरहेको छ। उनी घरेलु लीग ला लिगाको ह्याट्रिक गर्ने अभियानमा रहे पनि टीमले सोचे जस्तो प्रदर्शन गर्न नसकेपछि क्लब छोड्ने घोषणा गरेको अनुमान गरिएको छ।
र सुनसरीको इटहरीमा भोलिदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा स्थानीय इटहरी क्रिकेट एकाडेमीको व्यवस्थापनमा प्रतियोगिता हुने भएको हो। 25 गतेसम्म चल्ने प्रतियोगितामा सशस्त्र प्रहरी, मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल, पूर्वाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले 1,00,000 रूपियाँ पाउने आयोजक राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपाल लगानी सम्मेलन शुरू, नेपालमा ढुक्क भएर लगानी गर्न शीर्ष नेताद्वारा लगानीकर्तालाई आग्रह, सम्मेलनबाट धेरै लाभ लिन सकिने उद्योगी व्यवसायीको विश्वास।
यथास्थितिमा संसदमा पेश गरिएको संशोधन विधेयक पारित नहुने प्रधानमन्त्रीको भनाई, संविधान नमान्दा देश झनै समस्यामा जानेतर्फ सचेत हुनुपर्नेमा जोड़।
सम्पदा पुनर्निर्माणमा काष्ठकला र धातुकला जान्ने कालीगढ़को अभाव, दक्ष कालीगढ़ उत्पादन गर्न सरकारको ध्यान गएन।
आवश्यक भन्दा धेरै वा कम सुतेमा मोटोपनाको समस्या बढ्ने एक अध्ययनको निष्कर्ष, सुत्ने समय र शरीरको तौलबीच प्रत्यक्ष सम्बन्ध हुने।
र रूपन्देही 11 हराउँदै आर्मी बुटवलमा चलिरहेको तिलोत्तमा गोल्ड कपको फाइनलमा अभ्यासका लागि भारतमा रहेको नेपाली क्रिकेट टोलीद्वारा नोएडा वन्डर्स 20 रनले पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै रुबिना श्रेष्ठ र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।